जी बिस्मिल्लाह करें।
करो करो सोए ना आप, करो फिर मैं कर लेती हूँ।
जी सर, ये जो सूरह ज़मर में है 72 आयत में, आयत सुना दूँ सर या वो मुझे समझना?
सवाल करें ना, सवाल। जी
जी सर, उसी में ही है ये मुतकब्बिरीन का, मुझे इसके बारे में थोड़ा सा और वजाहत समझना था, ताकि ना इसे कैसे बचा जा सके, इसे नेगेटिविटी में ही है, तो इसको
जरा पढ़ें। मेरे पास इस वक्त कुरान हकीम नहीं खुला हुआ, आप फरमाएं।
जी
सर, ये मुनकर के उससे पूछना चाह रही है कि मुनकर है पहला, यही था ना?
सॉरी को समझना चाहती हूँ। जी मैं आयत पढ़ती हूँ, किलत कुल अबवाब जहन्नम खालिदीन फीहा थोड़ा,
यानी जिन्होंने तकबर किया, बात है तकबर की, ठीक है, वो जहन्नम में रहेंगे, बस खालिदीना रहेंगे।
जी जी
ठीक हो गया। और किस वजह से रहेंगे? क्योंकि इन्होंने दुनिया में तकबर किया, गोया तकबर जो है वो बंदे को जहन्नम में ले जाता है। तकबर क्या है? सीधी सी बात यह है कि अल्लाह का इसमें गरामी है मुतकबर। अगर कोई बंदा ये सिफत अपनाता है, खुद को बड़ा समझता है और बड़ी फूफाम में रहता है, दूसरे की बात ही नहीं सुन रहा, ये तकबर में आता है। जब आदमी किसी दूसरे को डोमिनेट करना चाहता है तो ये तकबर कहलाता है। तो अल्लाह ने आपको किसी का मालिक तो बनाया नहीं है। वो याद आ गया, ये मादरा का मा योम दीन, सुम्मा मादरा का मा योम दीन, योमा ला तुमले को नफ्सुन ले नफ्सिन शैन, किसी नफ्स को किसी नफ्स की किसी शय पे कोई मलकियत नहीं है। वलम्रो योम जिन लिल्ला है, हर काम की बनावट ऐसी है कि वो अल्लाह के लिए है। तो जब मैं समझूं कि मेरा काम, मैं वो तकबर कहलाता है। बस चूंकि मुतकबर होना गलत है, ये अल्लाह ने इजाजत ही नहीं दी। बंदे की क्या औकात है कि वो देखे ना, आप किस बात पे तकबर? आप कहते हैं मैं बड़ा जहीन हूँ, ओ भाई अल्लाह ने जहानत दी है तो जहीन हो ना। आप कहते हैं मैं बड़ा खूबसूरत हूँ, तो खूबसूरती किस चीज़ की है, किसने दी है? अगर आप कहते हैं मैं बड़ा दौलतमंद हूँ, तो आप समझते हैं कि जी मैंने खुद कमाया है, मैंने अपनी चलाकियों से कमाया। अरे भाई, अल्लाह ने तुम्हारे अता ना किया होता तो तुम कहाँ से चलाक बन सकते थे? कहने का मतलब ये कि बंदे के अंदर ये तकबर तब आता है जब बंदा अल्लाह को निगेट कर देता है, अल्लाह की तरफ से वो कहता है नहीं, ये सारी चीज़ें मेरी अपनी मलकियत हैं, इसलिए तकबर आ जाता है। आप गौर करें ना कि अगर एक बंदे के पास अच्छी गाड़ी है, वो सर झुका के इस्तेमाल कर रहा है कि अल्लाह तेरा शुक्र है तूने अच्छी गाड़ी दी है, ये भी एक तरीका है। अब दूसरा बंदा गाड़ी पे उछल रहा है, किसी के सामने जाता है तो गाड़ी की चाबी जान के घुमा रहा है हाथ में, ताकि अगले की नज़र पड़े कि बारिश बड़ी अच्छी गाड़ी में है। तो ये सब तकब्बर की शक्लें हैं। जब हम अपनी सलाहियतों पे नाज करते हैं तो ये तकब्बर कहलाता है। अल्लाह की बख्शी हुई सलाहियतों के बारे में हजूर मुर्शिद करीम का इरशाद सुन लें कि आपका ध्यान कभी अपनी सलाहियतों की तरफ नहीं जाना चाहिए। ये भीख में मिली हुई, खैरात में मिली हुई, दान की गई है, अल्लाह की बख्शिश है, अल्लाह ने बख्शा हुआ है। हम कहते हैं मुझे बख्श दे, भाई अल्लाह ने तुम्हें बख्शा हुआ है ये सलाहियतें दे के, और हम इसके ऊपर चौड़े हो जाते हैं कि जी मैं कोई बड़ा तीर मार रहा हूँ।
آپ نے غصے کا اور برا لگنے کا بہت اچھے وہ اینگل بتائے تھے نا, ناگوار گزرنا, بیزاری, خوف, تناؤ, کن جو گنوائے تھے آپ نے, تو اس طرح اس تکبر کو بھی ہم سمجھنا چاہ رہے تھے تاکہ اس سے بچا جا سکے.
بس میں نے عرض کیا نا, حضور مرشد کریم نے اس کا گر بتایا کہ اپنی صلاحیتوں اور کامیابیوں پہ نظر نہیں جانی چاہیے, کامیابی اور صلاحیتوں پہ نظر جائے تو آپ کا دھیان اللہ کی طرف جانا چاہیے کہ یہ تو مجھے بھیک میں ملی ہوئی ایک نعمت ہے, تو آپ شکر گزار ہوں گے یا متکبر ہوں گے؟
شکر گزار سر.
بات کلیئر ہو گئی؟
بہت اچھے سے سر.
اللہ کا شکر. مرشد نے ایسا ایسا ایک ایک موقع پہ ایک ایک بات واضح کی ہے. حضور مرشد کریم نے اب یہ دیکھے نا, یہ کتنا آسان جملہ ہے کہ بھئی آپ کو کس چیز کا تکبر, آپ کے ذہن میں اگر یہ بات ہو کہ یہ اللہ کی طرف سے مجھے خیرات میں, بھیک میں دان کی گئی بخشی ہوئی چیز ہے جس کو مجھے استعمال کے لیے دیا گیا ہے, تو آپ اکڑیں گے؟
نہیں سر,
اکڑ ہی نہیں سکتے.
جی سر, امانت سمجھ کر.
بالکل بالکل, اللہ کی عطا سمجھ کے. امانت کا کیا مطلب ہے؟ میں نے واپس لے لی. نہیں, آپ کو دیے اللہ دے. جی, اللہ نے عطا کی ہے تو شکر گزاری, شکر کا مطلب ہی اس کو استعمال کرنا ہے.
صحیح ہو گیا.
اور صبر کے ساتھ کا مطلب ہے کہ باقاعدہ لگے رہیں, یہ نہ سمجھیں کہ یار میں نے استعمال کیا. ہمارے یہاں اکثر یہ لوگ جملہ کہتے ہیں, میں نے بڑی کوشش کی. میں کہتا ہوں یار کوشش مت کرو, کام کرو.
جی سر.
دیکھیں نا, جب ہم کہتے ہیں کہ جی میں نے, اچھا میں کہتا ہوں جی کتاب آپ سمجھے, جی میں کوشش کر رہا ہوں. اور یار تو سمجھنے کے چکر میں پڑ جا, کوشش چھوڑ دے. دیکھیں نا, ہم
کوشش کو کیسا سمجھیں؟ کوشش کیا ہوئی سر؟
کوشش آپ کی نیت اور اختیار کا استعمال ہوا. آپ نیت کرتے ہیں کہ یہ کرنا ہے, اور پھر اپنے اختیار کو ایکسرسائز کرتے ہوئے قوت ارادی سے کام لے کے اسے کر کے دکھا دیتے ہیں. یہ ڈسپلے ہو گیا.
جی
ویلکم.
بہت شکریہ سر,
آپ نے سوال ہی اتنا پیارا پوچھا, اندر سے جواب نکلا.
اللہ نے کرم کیا سر,
کیونکہ یہ میرے اندر بیماری تھی. مرشد کریم نے چونکہ میری توجہ اس طرف دلائی, میں نے کہا کہ جی نہیں, بعض اوقات میں اسٹریٹ فارورڈ ہونے کے چکر میں بڑی سخت لینگویج بول جاتا ہوں, بڑی سخت بات کہہ دیتا ہوں. اس پہ ابا نے بہت ناراضگی کا اظہار کیا اور فرمایا یہ تو تکبر ہوا. آپ ہوتے کون ہیں کسی کی اصلاح کرنے والے؟ لستو بے مسیطرن, تمہیں کوئی دروغہ تو بنایا نہیں ہے. اللہ نے کرم کیا ہے, تمہیں کوئی چار باتیں سمجھ آ رہی ہیں, تھوڑی سی کچھ شدھ بدھ پیدا ہو رہی ہے, تو اس کا یہ مطلب ہے کہ تم دوسروں کے ساتھ اونچی آواز میں بات کرو گے؟ ابا نے کہا یہ اس سے تو بہتر ہے بندہ چپ کر جائے.
بڑی بات.
اگلی بات کہی کہ منافقت, یعنی کہ چپ کرنا منافقت کہلاتا ہے. ہمارے ذہن میں, میرے ذہن میں گزرا, تو ابا نے کہا بھائی منافقت کی پکڑ تو نہیں ہے نا, کوئی سزا تو نہیں ہے, لیکن تکبر کی تو پکڑ ہے. آپ کہتے ہیں جی یہ تو منافقت ہوگی, اگر ایک بندہ میرے سامنے برا ہے تو میں اس کو کیسے اچھا کہہ دوں؟ بھائی آپ کو ضرورت کیا اسے برا کہنے کی؟ اس کی برائی سے صرف نظر کر کے اس کی کوئی اچھائی بیان کر دو. یہاں پہ آپ غور کریں کہ ہم لوگوں کو کیا مرض ہے. آپ پورے معاشرے, آپ نے سفید کپڑے پہنے ہیں, اس پہ ایک داغ لگاؤ, ہر بندے کی نظر اسی داغ پہ پڑے گی. پورا لباس نہیں نظر آئے گا، ہاں یا نہیں؟ مطلب ہے دیکھے نا، میری قمیض میں کہیں سگریٹ کی وجہ سے وہ جل گیا، ٹھیک ہے، میں نے نوٹ کیا کہ سارے بس اسی کو دیکھ رہے، نہ انہیں مقصود صاحب دیکھ رہے ہیں، وہ کہتے ہیں یار کیا لاپرواہ آدمی ہے، دیکھو بے وقوف آدمی قمیض جلا کے بیٹھا ہوا، غور کریں، یہ ہمارا ایٹیچیوڈ ہے، اور راہ سلوک میں کیا ٹھیک کرنا ہے، اپنے رویے، تو سب سے بڑا رویہ یہ ہے کہ آپ صاف لباس کی صفائی دیکھیں نا، ضروری ہے کہ آپ داغ پہ تبصرہ کریں، کیا ہم لوگ یہ ایٹیچیوڈ نہیں رکھتے؟ نتیجہ یہ کہ ہمیں اپنی خامیاں دکھتی نہیں، دوسروں کی خامیاں دکھ رہی ہیں، روحانیت میں آپ کو یہ سبق سکھایا جاتا ہے کہ بھائی کسی کی خامی کو نہیں دیکھنا، وہ اللہ ستار العیوب ہے، اللہ نے بڑے عیبوں پہ پردے ڈالے ہوئے ہیں، شکر کریں ہمارے عیبوں پہ پردے پڑے ہوئے ہیں، کیا ضرورت پڑی ہے دوسروں کے عیب دیکھیں اور اس کا تذکرہ کریں، ٹھیک ہو گیا نا، یہ لا حمزۃ لا مزا جو ہے یہ بھی یہی ہے نا، کہ بھائی اس میں اکڑ ہے، وہ دوسرے کو منہ پہ بھی برا کہہ رہا ہے، اس کے غیر حاضری میں بھی برا کہہ رہا ہے، بھائی برا کہنے کی کیا ضرورت ہے، اللہ کہہ رہا ہے کہ بھائی لوگوں سے اچھی بات کہو، نہیں ہم نے تعلیم اچھی بات نہیں، اچھی طرح بات کرو، ٹھیک ہو گیا،
یس سر بہت شکریہ،
جی
میرا ہو گیا،
ماشاء اللہ،
سر میں تھوڑا سا یہ سمجھنا چاہ رہی تھی کہ عرفان، ادراک اور مشاہدہ، سر عرفان جو ہے وہ جاننا ہوا تو یہ علمی درجہ ہوا سر، اور ادراک اور مشاہدہ ان تینوں کا تھوڑا،
جی جی مشاہدے کا تعلق، جی مشاہدے کا تعلق جو ہے وہ دیکھنے سے، جب آپ کسی چیز کو دیکھ لیتے ہیں تو آپ کو سمجھ آتی ہے یہ کیا دیکھا میں نے، تو اس کو ادراک کہتے ہیں، ٹھیک ہو گیا، اب عرفان یہ ہے کہ آپ نے دیکھا سمجھا اور جان لیا کہ اچھا تو یہ بات ہے، اس کو عرفان کہتے ہیں،
اچھا
جی
ہاں
ظاہر ہے، پہلے تو ذات کا مشاہدہ ہوگا، آپ کو سمجھ آئے گی کہ میری ذات کام کر رہی ہے، پھر آپ کو سمجھ آئے گی کہ اوروں کی بھی ذات کام کر رہی ہے، پھر آپ کو سمجھ آئے گی کہ ہماری ذات کہاں سے آئی، تو آپ دیکھیں گے کہ وہ اللہ کی ذات کا ایک مطلب نقطہ ہے تجلی کا، کیونکہ آپ اللہ تو نہیں ہیں، ٹھیک ہے نا، اللہ کی ذات کی تجلی کا ایک نقطہ ہے، اپنی اوقات میں رہیے، نقطہ جو ہے نا، اب ایک گلاس پانی نکال لے سمندر کا تو سمندر کا وہ پانی جو ہے وہ پھڑ مچائے کہ جی میں پورا سمندر ہوں، تو غلط ہو گیا نا،
بالکل غلط ہو گیا جی سر،
وہ سمندر نہیں ہے، وہ سمندر کا پانی ہے،
بالکل جی سر،
ٹھیک ہے نا، تو اس لیے جب ہم کسی چیز کا مشاہدہ کرتے ہیں، یعنی ہماری بصیرت اس کو دیکھ لیتی ہے، بصارت نہیں کہہ رہا میں لفظ، بصیرت یعنی اندر کی آنکھ سے جب کسی چیز کو آپ دیکھ لیتے ہیں، سمجھ آ جاتی ہے، تو یہ ادراک ہو جاتا ہے، پہلے مشاہدہ ہوتا ہے، پھر ادراک ہوتا ہے، جب ادراک حاصل ہو گیا تو اس حصول کا نام عرفان ہے، جی بالکل، دیکھیں نا جب آپ کو بار بار توجہ دلائی جاتی ہے کہ اپنی زندگی پہ نظر ڈالیں، تو آپ دیکھتے ہیں کہ جی جب میں ماں کے پیٹ میں تھی تو مجھے نہ سانس لینا آتا تھا، نہ کھانا کھانا آتا تھا، लेकिन मैं तो ग्रो कर रही थी। उसके बाद आप सवा दो साल तक आपको तो होश ही नहीं था, लेकिन अम्मा दूध पिला रही थी। फिर 5 साल तक आपको कोई अकल ही नहीं थी, लेकिन आप खेल रहे थे, खुश हो रहे थे। आपके खुश होने पे पूरा घर खुश होता था। फिर 8 साल के हो गए, 9 साल के हो गए, तो आपको शऊर आना शुरू हो गया। फिर आपकी पसंद नापसंद शुरू हो गई, वहाँ से सारी ट्रेन जो है डीरेल हो गई। अब ये ट्रेन जो है इसको बात क्लियर हो गई
जी सर, अल्हम्दुलिल्लाह जी सर हो गई अल्हम्दुलिल्लाह, थैंक यू सो मच सर।
वेलकम जी। जी वालेकुम अस्सलाम
सर, मेरा क्वेश्चन है कि कुरान में जहाँ जहाँ ट्रांसलेटेड हुआ हुआ है वर्ड का कसम है उसका हुआ हुआ सर, तो सर इसका एक्चुअल मीनिंग क्या होती है, क्योंकि अल्लाह ताला को क्या जरूरत है।
शाबाश, ये जिस जुमले से मैंने आगाज करना था आपने अपना अख्तितामी जुमला वही कह दिया। अल्लाह को क्या जरूरत पड़ी है कसमें खाने की। असल में जैसे वल असर और असर, अब ये लफ्जी तर्जुमा है ना, वाओ जो है और के लिए आता है, तो वल असर और जमाना, तो अल्लाह जमाने की तरफ मतवज्जो करा रहा है। ठीक है, हमारे बड़ों ने इसको कसम, क्योंकि कसम उस चीज की खाई जाती है जिसकी तरफ बहुत तवज्जो दी जाए, तो वो तवज्जो दिलाने के लिए ये जुमला मेरा ख्याल है कि उन्होंने इस्तेमाल करना शुरू कर दिया और वो मुस्तमिल हो गया। ठीक हो गया
जी सर, ठीक हो गया, थैंक यू सो मच सर।
जी जनाब। जी वालेकुम अस्सलाम
सर, मैं आपसे एक बात पूछना चाह रही थी सर, ये जो अभी आप की बात से जहन में आ रही थी, ये जो मुर्शिद करीम की बात को दोहराने में जो गुस्ताखी, ये अब हम अगर जैसे हम कोट करते हैं कभी भी बात करने में या समझाने में, तो अपा उसकी बात को कोट करते हैं, उसको रिपीट करते हैं, या जो जहन ने हम मायने खत किए होते हैं उनकी बात का मफहूम, तो सर ये क्या गुस्ताखी में आ जाएगा क्या सर?
नहीं, हरगिज नहीं। देखें, हजूर मुर्शिद करीम की बातों को दोहराना मुरीद से वाजिब भी है, फर्ज भी है।
सही हो गया सर।
ठीक है, दोहराई जो है वो तो लाजिम है। देखे ना, कुरान पाक को बार 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 तिलावत हम क्यों करते हैं? अल्लाह की बात की दोहराई की जाती है। ठीक है,
बेशक सर।
अब चूंकि अगर हम सिर्फ दोहराई करें और गौर ना करें तो
जी
क्या
सर?
तो क्या होगा?
हाँ।
ये गुस्ताखी नहीं हो गई? गुस्ताखी
जी
नहीं
सर,
हुई
जी सर, गुस्ताखी हुई क्योंकि समझ कुछ नहीं आया।
अगर आप मैंने माली की एक दफ़ा मिसाल अर्ज की थी कि मैं एक आप माली रखें, माली को आप 5 अहकाम दें कि भाई ये काम करने हैं, वो आपके अहकाम पे अमल करने की बजाय आपके अहकाम की तिलावत करे और राग लगा लगा के करे, गा गा के करे।
जी सर।
और करने का काम बिल्कुल ना करे।
सही हो गया सर।
तो क्या कहेंगे आप उसे?
गुस्ताखी हो गया सर वो तो।
ठीक हो गया
जी सर, सही हो गया सर। सर ऐसे जैसे हम लोग जैसे कभी कुरान पढ़ रहे होते हैं, जो बात जहन ने अखज की होती है हम जैसे वो बयान करते हैं, या बाकी बात का जो मफहूम हमारे जहन में आता है हम जब वो बयान करते हैं, इस लिहाज से पूछ रही थी सर।
हाँ हाँ वो तो आप कर सकते हैं, बिल्कुल कर सकते हैं। मैं नहीं करता सारा दिन अब्बा 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 की बातें तो करता हूँ, मैंने कभी अपनी बात की है?
बिल्कुल सर सही, बिल्कुल ऐसा ही है सर, बिल्कुल ठीक हो गया सर। थैंक यू सो मच सर
जी।
सही।
जी वालेकुम अस्सलाम।
सर मेरा सवाल है आदाब मुरीदीन क्या होने चाहिए?
आहा एक बात याद आ गई, एक दफा पिंडाल में बैठे थे हम, अब्बा पहले आ गए, लोग अभी पूरे नहीं आए थे, तो एहतशाम भाई ने अनाउंस करना शुरू कर दिया कि अब्बा पिंडाल में आ चुके हैं, जल्दी जल्दी तशरीफ ले आइए। अब्बा ने मुझे कहा कि जाके से मना करो कि ये बार बार अनाउंस ना करे। तो मैंने आगे किसी और को कह दिया कि जाके एहतशाम भाई को कह दो तो मेरी पकड़ हो गई। जब मैं वापस आके बैठा अब्बा के साथ तो अब्बा ने कहा आपने खुद जाके क्यों नहीं कहा? तो मैं समझ गया कि ये मतलब है गुस्ताखी हो गई है या हुक्म अदूली हुई है एक तरह से। तो मैं खुद गया और जाके उनसे अर्ज किया कि भाई अब्बा ने मना किया है, तो ये दोबारा ऐलान मत कीजिएगा। मैं वापस आया तो अब्बा ने मुझे कहा कि आप जब तक ये महफिल नहीं शुरू होती उतनी देर तक आप ज़रा बात करें, स्टेज पे जाएं और आदाब मुरीदैन पे बात करें। अब जाहिर है कि वो किसी भी वक्त वो फंक्शन शुरू हो सकता था, लिहाजा वो कोई लंबी चौड़ी बात तो मैं नहीं कर सकता था। तो बहुत ही मुख्तसर जुमले में मैंने जुमले अर्ज किए कि सबसे बड़ा अदब ये है कि मुरीद अपने मुर्शिद की बात को ध्यान दे और इतना ध्यान दे कि वो बात उसकी अपनी बात बन जाए। और मैंने एक शेर पढ़ा उस वक्त याद था, वो फारसी का शेर था, ताकस न गोयद बाद अजी तू दीगरी मन दीगरम। तो सूरत हाल ये है कि आदाब मुरीदैन में सिर्फ एक बात याद रखें। मैं आके इतनी देर में एहतशाम भाई ने कहा कि बस जी हम प्रोग्राम शुरू करने लगे आप अपनी बात बंद करें, तो मैंने थैंक यू कह के तो उतर आया। तो पास आके बैठा तो अब्बा ने कहा आपने मुख्तसर वक्त में इंतहाई प्यारी बात कही। मैंने आपको ये बात सुना दी वो याद में ताज़ा हो गई पूरा मंजर। और अब देखे ना बात इतनी ही सी है, कोई आदाब ये बाकी सारे वो बात समझ आ रही है आपको पीरो मुर्शिद की
जी।
और क्या इतनी आ रही है कि वो बात आपने अपनी बना ली? तू मन शुद्धि मन तू शुद्धि, तन जा शुद्धि जा तन शुद्धि, ताकस न गोयद बाद अजी मन दीगरी तू दीगरम। हैं जी, यानी के मुर्शिद के रंग में ढल जाओ कि कोई ये ना कह सके कि ये कोई और है और वो कोई और है। ये है आदाब बस। मैंने आपको बहुत ही खुलासा कर दिया। मुर्शिदे करीम की बात समझ आए और ऐसी आए कि फिर आपकी समझ बन जाए, ये है आदाब मुरीद है। वरना तो सारी दुनिया की हम सुनते हैं, हमें समझ भी आती है, लेकिन हम उसको इस तरह से अपने ऊपर तारी और नाफिज नहीं करते जिस तरह के मुर्शिद की बात को करते हैं, करना चाहिए। बस एक जुमले में पूरी बात बता दी। जुमला तो एक ही था, आपने तकरीर लंबी कर दी। वाक्या याद आ गया ना। अब उस वक्त भी मतलब है, अचानक हबड़ दबड़ में अल्लाह ने मुंह से बुलवाया, मैं तो क्या बोलता, बस मुर्शिद ने खुद ही तसर्रुफ किया। वो एक बात अता करनी थी, मैं स्टेज पे जाते हुए सोच रहा हूँ क्या बोलूँगा, मुझे तो पता ही कुछ नहीं मैं क्या कहूँ। तो बस मैंने कहा तर्ज फिक्र अपनाने की गेम है, और तर्ज फिक्र तभी अपनाएंगे कि हम उनकी बात को अपना लें। ये है आदाब मुरीद।
ठीक ठीक सर, एक सवाल और है। या रूहानियत एक ऐसा इल्म है जो इंसानी शोर से मावरा है, और इंसान इंसानी शोर इसको फिर सब तक समझ सकता है?
नहीं, ऐसा नहीं है। देखें, इसमें शोर के चारों दर्जों पे काम करना होता है। अगर आपका शऊर तवाना नहीं होगा तो आप ला शऊर की तहरीकात को ना रिसीव कर सकेंगे, ना उसे हैंडल कर सकेंगे। सारा खेल इतना सा है। देखें ना, हजूर कलंदर बाब वालिया ने मकतूबे गरामी में एक जुमला लिखा है कि लोहे महफूज से एक नूर आता है और वो हर सिमत में फैलता है। हम उसमें से 9,000 में से 999 इतलात रद्द कर देते हैं। और एक इतला जो वसूल करते हैं फी हजार में से एक इतला वसूल करते हैं, और उसको भी तोड़कर मरोड़कर और मसख करके अपने जहन का सांचा बना लेते हैं। उधर देखें कि लौह कलम का आखिरी जुमला क्या है। अगर हम वसी तर इतलात हासिल करना चाहते हैं तो हमें कुरान से रजू करना होगा। यही जुमला है ना, आखिरी जुमला क्या है लौह कलम का। तो ये पूरी किताब लौह कलम हमें वसीतर इत्तलात वसूल करने के काबिल बनाती है। तो ये पहले शऊर को डेवलप किया जाता है, लाशऊर से राबता किया जाता है, क्योंकि लाशऊर में तो सब कुछ मौजूद है। उसके दर्जे हैं ना, पहले इनफरादी शऊर है, फिर आप नूरी शऊर से आशना होते हैं, फिर कायनाती शऊर से, फिर वराए कायनाती से। तो गोया क्या कहा कि शऊर को डेवलप करना है। इस पे एक और बात सुन रखें, हजूर मुर्शिदे करीम के साथ एक और वाकया हुआ। ये कलंदर शऊर की क्लासें लाहौर में हुआ करती थी, तो हम यहाँ पेशावर से जाया करते थे, रात का सफ़र करके सुबह सुबह वहाँ पहुँचते थे। तो एक दो लेक्चरों के बाद हजूर मुर्शिदे करीम ने क्लास में सवाल पूछा कि शऊर कितने हैं। किसी ने कहा 4 हैं, किसी ने कहा 7 हैं, किसी ने कहा 17 हैं। मेरी बारी आई तो मैंने कहा जी शऊर तो एक ही है, शऊर तो एक ही है। हजूर मुर्शिदे करीम ने मुझसे पूछा आपको यकीन है, मैंने कहा जी अल्हम्दुलिल्लाह। अब्बा ने मुझे बिठा के सारी क्लास से पूछा, मैं वाहिद बंदा था जिसने कहा कि शऊर एक ही है। अब्बा ने ना तस्दीक की ना तरदीद की, ठीक है, सिर्फ इतना सवाल पूछा कि आपको यकीन है, मैंने कहा जी पूरा यकीन है। देखे ना, शऊर तो एक ही है, आगे उसको समझने की उसकी हदें हैं, उसकी وسعت کو سمجھانے کے لیے لوگوں نے, ہمارے بزرگوں نے, بلکہ اللہ رب کریم نے خود قرآن میں اس کی شرح کر دی کہ درجہ بندیاں ہیں آپ کو انفرادی سطح پہ, پھر معاشرتی سطح پہ, اجتماعی طور پہ, پھر نوئی سطح پہ, پھر کائناتی سطح پہ, پھر اس کے بعد ورائے کائناتی سطح کی باتوں کا علم ہونا چاہیے. ٹھیک ہے نا؟ تو وہ شعور تو ایک ہی ہے. شعور کے بغیر یہ جو کہنا ہے کہ جی شعور ہٹا دیں, تو شعور ہٹا دیا تو آپ تو مجذوب ہو جائیں گے, جذب میں چلے گئے نا, جذب میں چلے گئے.
جی سر, جذب میں چلے گئے.
ٹھیک ہو گیا؟
جی سر, ٹھیک. سر ایک سوال ہو,
ارشاد.
کیا زندگی خیال اور خواہش کا سفر ہے؟ کبھی خیال حاوی ہو جاتا ہے, کبھی خواہش کو. کیا انسان کے سافٹ ویئر میں خیال کا پروگرام فٹ ہے؟
جی ہاں. دیکھیں, خواہش کسے کہتے ہیں؟ اس کو بڑے آرام سے سمجھ لیجئے. خیال کی چار قسمیں ہیں. خیال کی چار اقسام. ایک خیال جو آپ کو اللہ کی طرف سے مہیا کیا جاتا ہے, جس کو وحی کہتے ہیں, جس کو الہام کہتے ہیں, جس کو القا کرنا کہتے ہیں, جس کو ضمیر کی آواز کہتے ہیں. یہ مختلف صورتیں ہیں. اللہ کی طرف سے جو بات آپ کے ذہن میں ڈالی جاتی ہے وہ آپ کے مقصد حیات سے ریلیٹڈ ہوتی ہے. مثلاً آپ کو خیال آیا کہ قرآن سمجھنا چاہیے, تو یہ مقصد حیات سے ریلیٹڈ خیال. اب آپ کو پیاس کا خیال آیا, پانی پینا چاہیے, یہ بھی تو خیال ہے نا.
جی.
اب یہ جو خیال ہے یہ دراصل ہمارے نفس کی طرف سے ہے, جو تقاضوں سے ریلیٹڈ ہے. اب تیسرے قسم کے خیالات وہ ہیں جو ماحول سے ملتے ہیں ہمیں. اب ماحول سے ہم جو مطلب سمجھیں کہ لوگ جو کہہ رہے ہیں وہ بھی ہے. آپ کمرے میں داخل ہوئے, آپ نے دیکھا یہاں گھڑی نہیں ہے, آپ کی خواہش ہوئی یہاں گھڑی لگنی چاہیے, تو یہ ماحول سے آنے والی اطلاعات جو ہوتی ہیں وہ خواہشات پہ مبنی ہوتی ہیں. مثلاً آپ کمرے میں آئے تو دیکھا یہاں تو بستر نہیں ہے, بیڈ نہیں ہے, آپ کہتے ہیں بیڈ ہونا چاہیے, میز ہونی چاہیے, تو ڈریسنگ ٹیبل ہونی چاہیے, تو الماری ہونی چاہیے. یہ چاہیے 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 والے سارے جملے خواہشات سے ریلیٹ کر. ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نہیں کرتے. یہ ہے کہ یہ خواہشات, یہ ماحول ہے. اللہ کیا کہتا ہے؟ لا حول ولا قوت الا باللہ. یعنی ہم ماحول پیوست ہے ہمارے ذہن میں, ہم نے ماحول سے اپنے آپ کو پلک کرنا ہے, ڈیٹیچ کرنا ہے, اپنے آپ کو ہٹانا ہے ماحول سے, اور اپنے انر کی طرف متوجہ ہونا ہے کہ ہمیں پتہ چلے کہ کون سا خیال اللہ کی طرف سے آ رہا ہے, کون سا میرے نفس کی طرف سے ہے. نفس کی طرف سے دو قسم کے خیال آتے ہیں, پازیٹو یا نیگیٹو. انل ہوا, انل یعنی فالتو, مزے کے لیے
فالتو.
لہو لہب والے خیالات جو ہیں وہ بھی نفس کی طرف سے ہیں. اسے نفس امارہ, نفس لوامہ, پھر نفس مطمئنہ. ٹھیک ہے؟ میں نے مثال میں عرض کیا کہ تقاضوں سے ریلیٹڈ اطلاعات نفس کی طرف سے آتی ہیں. اب چوتھی قسم جو ہے وہ ہے شیطانی خیالات, شیطان کی طرف سے. وہ کیا کرتا ہے؟ وہ تینوں قسم کے خیالات کو ڈسٹارٹ کرتا ہے, خراب کرتا ہے. مثلا ایک صاحب مسکرا رہے ہیں, ٹھیک ہے, آپ کے ذہن میں آتا ہے یہ ضرور میری کسی کمزوری پہ, میری کسی خامی پہ مسکرا رہے ہیں. اب آپ پریشان ہو گئے.
پریشان
غور کریں, یعنی ماحول سے اطلاع کیا آئی کہ ایک بندہ मुस्कुरा रहे हैं, आप कहते हैं ये तो चाहिए
मुझे देख के,
ये मुझे देख के, अगर वो आपको देख के आप इग्नोर कर दें किस्सा खत्म, नहीं वहाँ पे लिपट गए हम, घर आके भी उसी का तस्करा हो रहा है। वो एक बंदा था उसने वो दांत निकाल रहा था मुझे देख के भाई वो पता नहीं किस मौज में, मैं ये मिसाल दे रहा हूँ कि किस तरह एक मुस्बत तलाक हो, एक बंदा खुश हो रहा है होने तो, लेकिन हमने उसको नेगेटिव लिया। इसी तरह माँ ने एक बात कही बच्चे को नागवार गुजरी, माँ की कही बात बच्चे को बुरी क्यों लग रही है, शैतान पर मार रहा है,
शैतान पर।
अच्छा बच्चे को बुरा लगा तो माँ को भी कोफ्त हुई, अब ये शैतान ने तो तरफा हमला कर दिया, नतीजा दोनों आपस में उलझ गए। तो ये बात वाजे हो गई आपको कि ख्याल जो है ख्वाहिशात का और उसका तकाजों की तकमील का चक्कर क्या है। यहाँ पे एक और जुमला सुन लें, हजूर मुर्शिद करीम की बातें याद आ जाती हैं। किसी ने उन्हें कहा कि जी वो मकसूद सा बड़े जज्बाती आदमी हैं, बहुत ही जज्बाती होके वो बात करते हैं, तो हजूर मुस्कुराए और कहने लगे भाई जज्बात ही तो जिंदगी है। अब देखे ना ये जज्बाती होना कोई अच्छी बात नहीं है, कंट्रोल होना चाहिए ना, लेकिन मुर्शिदे करीम अगर उसे साद कर देते तो सारे मेरे पे इल्जाम लग जाता, उन्होंने किस नफासत से वो जो सत्तारुल अयूबी वाली कमाल है ना वो किया कि पर्दा डाल दिया, क्या है ठीक है भाई जज्बात ही तो जिंदगी होते हैं, यानी उसके अंदर जिंदगी ज्यादा भड़क रही है और उसे तमीज नहीं है संभालने की। ठीक हो गया
जी सर। सर एक और सवाल है, ख्याल क्या ख्याल का हासिल करके पर्द को लहरों में तब्दील कर सकता है?
जी हाँ, देखे ना ये तो कलंदर बाबा औलिया ने लौह कलम में वाशगाह बता दिया कि जब हमारे अंदर शऊर में तब्दीली होगी तो बाहर की दुनिया भी तब्दील हो जाएगी। क्या फरमाया? वहाँ पे अल्फाज ये हैं कि जब आदमी के अंदर की रोशनियों में तब्दीली होगी तो खारिज की रोशनियों में भी तब्दीली आ जाएगी। अगला जुमला ये है कि मदार हजरात, कुतुब मदार हजरात जो हैं, यानी जिनके ऊपर दारो मदार है जो इस निज़ाम को चलाते हैं, वो इसी तरह कायनात को चला रहे हैं। वो तकवीन का काम कैसे करते हैं? वो अपने इनर में रोशनियों में तब्दीली पैदा करते हैं, यानी अपने शऊर को अल्टर करते हैं, तो उसके नतीजे में बाहर सारा कुछ बदल जाता है। ठीक हो गया
जी सर। तब एक और छोटा सा क्या हजरत आदम के ख्याल का मजहब है?
आहा, देखें बात सुने, ये बड़ा खूबसूरत सवाल है। कुरान में हवा का कोई जिक्र है?
नहीं नहीं।
अब आगे सुने, असल कहानी ये है कि जब आदम को तख्लीक किया गया तो उसके अंदर मर्द, अगर वो मर्द था तो औरत उसके अंदर थी, अगर वो औरत थी तो मर्द उसके अंदर था, ठीक है। ये कोई डिटरमिन नहीं कर सका कि आदम जो थे वो दोनों का मजमुआ था, यूं कह लें। उसकी दलील में देने लगा हूं, या आदम अस्कनल जन्ना वांता जौजो का, क्या कहा? के आदम तुम जन्नत में रहो अपने जौज के हमरा। गौर करें, जब नफख्तो फीहे मिन रूही कहा तो आदम का जिक्र, علم الآدم اسماء کلہا تو آدم کا ذکر اس کے دونوں رخوں کا. اس کے بعد جب کہا جنت میں رہو تو وہاں پہ یہ سیگریگیشن ہو گئی. زوج کہا تو گویا آدم کو ایک جوڑا بنا دیا گیا. اب میں آپ کو مادی زون میں ایک مثال دیتا ہوں. جب قرار حمل ہوتا ہے تو زائگوٹ بنتا ہے. وہ زائگوٹ کیا مرد ہے یا عورت ہے؟ شاباش. یعنی وہ جب گروتھ کے مراحل گزر کے 4-5 مہینے کے بعد جا کے ماں ڈیسائیڈ کرے گی کہ اس کو کیا بنانا ہے, تب وہ بنے گا یا لڑکا یا لڑکی. ہاں یا نہیں؟
اس کے خیال, ماں کا خیال اثر انداز.
جی ہمارے ہاں کسی کو اتنا شعوری نہیں ہے.
جی
تو کہنے کا مطلب یہ ہے کہ یہ میں نے ساری گتھی آپ کو سلجھا کے عرض کر دی. نمبر ایک کہ قرآن میں حوا کا لفظ نہیں ہے. دوسرا کہ جب اللہ رب کریم نے کہا کہ یا آدم اسکن الجنہ, ہاں یا نہیں؟ اے آدم جنت میں رہو, اسکن سکن سکونت اختیار کرو. وانت زوجوں کا, اب یہ لفظ زوج جو ہے یہ سپاؤس کے لیے, جیسے انگریزی میں سپاؤس یعنی کہ بیوی کے لیے خامن سپاؤس ہے اور خامن کے لیے بیوی زوج ہے. وانتا زوجہ کا, زوجوں کا. ٹھیک ہے؟ کیا مطلب ہوا کہ جب جنت میں رکھا تو تب جا کے یہ دونوں جز الگ الگ کر دیے.
صحیح.
اس سے پہلے کئی ذکر نہیں تھا.
جی.
اب دوسری بات ایک اور اینگل سے بھی سن رکھیں. اللہ تبارک و تعالیٰ نے جب بھی کوئی چیز تخلیق کی ہے نا تو مکمل کی ہے.
جی.
اگر شیر بنایا تو شیرنی بھی ساتھ بنائی.
صحیح.
گدھا بنایا تو گدھی بھی ساتھ بنی, مرغا بنا تو مرغی بھی ساتھ بنی. کہیں آپ نے یہ نہیں سنا کہ مرغے کی پسلی سے عورت مرغی تخلیق ہوئی ہو. اس کا کیا مطلب ہے کہ بھئی اللہ نے دونوں کو ایک ساتھ تخلیق کیا تھا. ٹھیک ہے؟ جیسے ہم مادی زون میں زائگوٹ اور یہ مزغبہ, کیا لفظ ہے مجھے, یعنی کہ یہ جو قرآن میں بتایا نا کہ وہ درجہ بدرجہ بنتا ہے, تو آدم کی پیدائش کو آپ اس طرح تسلیم کر لیں تو آپ کو سمجھنے میں بہت آسانی ہو جائے گی.
صحیح.
اب ویسے دیکھا جائے تو خواتین کی صلاحیتیں مردوں سے زیادہ ہیں. دیکھیں نا, عورت سب سے بڑا اللہ نے اس کو اعزاز بخشا ہے کہ وہ تخلیقی کارکن ہے. اللہ کے نظام تخلیق میں براہ راست دخل ہے اس کا, کیونکہ وہ بچے کو پیدا کرتی ہے, ماں بنتی ہے. ہاں یا نہیں؟ اب اس کی صلاحیتیں زیادہ ہیں, مردوں کی اس کی نسبت کم ہے, لیکن ہمارے ہاں مترجمین نے ایسا چکر چلایا کہ وہاں الرجال قوامون علی النساء کہ وہ کبھی ہیں. بھئی قوام کا لفظ آیا, اسے کبھی بنا دیا.
جی
تو یہ سوال کچھ زیادہ ہی ہٹ گیا میں تھوڑا سا اس سے, لیکن بہرحال آپ کو بات سمجھ آ گئی.
جی سر, تھینک یو سر.
ویلکم.
میں آپ سے سوال کر لوں؟
جی کوئی پوچھنے کی بات ہے, یہ نشست ہے اسی لیے. جی
سر, یہ جو ابھی خیالات کی جو درجہ بندی آپ نے بتائی نا سر, اس کی وضاحت میں, تو جو ماحول سے آپ نے بتایا کہ خواہشات جو ہیں وہ ماحول سے آتی ہیں,
सर जैसे ये डेली बेसिस पे हम लोगों की नशस्त होती है कुरान फहमी की, और जैसे आपके साथ ये डिस्कशन की, तो सर जब ये होती है तो अंदर से ख्वाहिश हुई अल्लाह को जानने की और इन चीज़ों में आगे बढ़ने की, इन्हें समझने की, ये भी एक ख्वाहिश अंदर से।
बिल्कुल बिल्कुल, देखें ये भी माहौल है। ये क्या है? माहौल। यानी अब हमने ऐसा देखे, अल्लाह ने कर्म किया, हमारा एक आपस में ये एक नशिस्त की वजह से एक ऐसा माहौल बन गया कि हमारी गुफ्तगू जो है वो वक्त गुजारी के लिए नहीं है, हमारी गुफ्तगू बात को समझने के लिए है। हम अपनी सी काविश कर रहे हैं, आप का हुस्ने जन है, ये जन दोनों वाला, जोए वाला भी और जे वाला भी।
अच्छा सर,
ये हुस्ने जन है कि आपका ख्याल है कि भी मकसूद साहब से सवाल पूछेंगे तो वो हमें ऐसा जवाब बताएंगे कि हमारा शौर शांत हो जाएगा।
जी सर जी,
ठीक है। ये आपकी खुशगुमानी जो है, अल्लाह ने उसका भरम रखा हुआ है करम हो गया तो ये माहौल से अच्छी बुरी दोनों इतला आए हैं ना। अब देखें ना, मैं यहाँ लॉन में बैठा हूँ, अब लॉन भी तो माहौल है ना।
बिल्कुल है सर जी।
अब मैं बाजार में हूँ, वो भी माहौल है, लेकिन बाजार के माहौल में और घर के लॉन के माहौल में बड़ा फर्क है।
बिल्कुल है।
इसमें पॉजिटिव नेगेटिव तो हमने बात ही नहीं की, मैंने तो एक मिसाल दी कि जब आप बाहर देख रहे हैं तो आपको माहौल दिख रहा है, अगर आपके जेन में है कि ला हौला वला कुव्वता इल्ला बिल्ला, ये जो कुछ भी मुझे दिख रहा है ये अल्लाह की वजह से दिख रहा है, तो बताइए माहौल पॉजिटिव हो गया कि नहीं हो गया?
बिल्कुल हो गया।
और अगर आप इसे अपना, हाँ, लोगों का बनाया हुआ माहौल समझ के इसमें घुसेंगे तो परेशान होंगे क्योंकि आप एडजस्ट नहीं कर पा रहे। अब बात आगे गुजारा करने की, एडजस्टमेंट की, हैंडलिंग की, रिस्पॉन्स रिस्पॉन्ड करने की, रिएक्ट ना करने की। माहौल में रिएक्ट नहीं करना, वहाँ रिस्पॉन्ड करना है।
क्योंकि मुझे ऐसा लगा फिर ये ख्वाहिश रूहानी तकाजा हो गई सर कि अल्लाह को जानने की।
ये तो है, तो असल में तकाजा ना जी, बिल्कुल तकाजा है, क्योंकि आप देखे ना, बच्चा माँ से जुड़ा रहेगा तो ग्रो करेगा, दरख्त की जड़ें जमीन में मजबूती से जमी रहेंगी तो दरख्त ग्रो करेगा। हमारी असल जड़ जो है वो तो अल्लाह रब्बे करीम। तो अब बताइए क्या कहेंगे आप? ठीक हो गया ना? वेलकम। हो गए तो फिर ठीक हो गया। चले फिर, रहती है बात जी, खुश रहिए, अल्लाह खुश रखे। अल्लाह हाफिज़।